फ्रीडम चौतारी पडकास्टको यो नयाँ श्रृंखलामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म तारानाथ दाहाल। आजको पडकास्टमा हामी नेपाली पत्रकारिताको एउटा संघर्षपूर्ण इतिहासको कथालाई प्रस्तुत गर्दैछौ। नेपालमा प्रेस स्वतन्त्रताको संघर्ष लामो छ र नेपाली राजनीतिमा 2017 सालदेखि 2046 सालसम्मको युगलाई हामी एउटा निरंकुश कालो युगको रूपमा उल्लेख गर्दछौ र त्यो बीचको संघर्षका अनेकौं कथाहरू नेपाली प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार आन्दोलनको आजको सन्दर्भमा पनि अत्यन्तै समसामयिक र त्यसले हामीलाई उत्प्रेरणा दिने हुनाले त्यो प्रसंगलाई हामीले यहाँ ल्याउने प्रयास गरेका छौं। र आजको पडकास्टमा कुराकानीका लागि हुनुहुन्छ नेपाली पत्रकारिताका एउटा मूर्धन्य व्यक्तित्व, तत्कालीन नेपाल पत्रकार संघका सभापति समेत हुनुभएका र नेपालको पत्रकारिताको इतिहासमा एउटा स्वर्ण अक्षरले नाम लेखिने पत्रिका राष्ट्रपुकारका प्रकाशक एवं सम्पादक होमनाथ दाहाल। दाहाल यस्तो एउटा व्यक्तित्व हो जसले पञ्चायतको एउटा चरम कालमा पत्रकारिता शुरू गर्यो। 2020 साल 21 सालबाट उहाँ पत्रकारितामा जोडिनुभयो र त्यति बेलाको चर्चित पत्रिका नयाँ सन्देशमा उहाँले आफ्नो पत्रकारिताका प्रारम्भिक दिनहरू व्यतीत गर्नुभयो र 2026-27 साल पछि उहाँले आफ्नै अग्रसरतामा राष्ट्रपुकार शुरू गर्नुभयो र राष्ट्रपुकार शुरू गर्नलाई नै पनि उहाँलाई धेरै समय लाग्यो। त्यसको दर्ता प्राप्त गर्ने संघर्षमा उहाँ लाग्नुभयो, दर्ता पछि पनि प्रकाशन गर्ने कुरामा पनि अनेकौं दुःखहरू उहाँले बेहोर्नुभयो। यी सबै दुःखका कथाहरू अहिले उहाँले आफ्नै स्वरबाट पनि हाम्रा बीचमा राख्दै हुनुहुन्छ र आजको यो पोडकास्टमा होमनाथ दाहालसँगको यो संवादमा उहाँका सुपुत्र र नेपाली पत्रकारिता खास गरी विकास संचारको क्षेत्रमा अहिले आफ्नो नाम स्थापित गरिसक्नुभएका डाक्टर सुधांशु दाहाल पनि सँगै हुनुहुन्छ र यो पडकास्टमा होमनाथ दाहालले आफ्नो पत्रकारिताको संघर्षको खास गरी उहाँले कसरी राष्ट्रपुकार साप्ताहिक शुरू गर्नुभयो, त्यो राष्ट्रपुकार साप्ताहिक सञ्चालन गर्दाखेरि उहाँले कस्ता कस्ता दुःख प्रताडना र दमनहरू खेप्नु पर्यो, नेपालको प्रजातान्त्रिक आन्दोलन र नागरिक अधिकारको आन्दोलनसँग नेपाली पत्रकारिता आन्दोलन कसरी जोडिएर आयो, नेपालको अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको स्वतन्त्रताको संघर्षका लागि उहाँले दिनुहुने जानकारीले हामीलाई धेरै नै प्रेरित गर्नेछ, संघर्षमा निरन्तर लागिरहनलाई उत्प्रेरणा दिनेछ भन्ने आशाका साथ हामीले पडकास्टमा उहाँलाई जुटाएका छौं। अब सुनौ उहाँले कसरी राष्ट्रपुकार साप्ताहिक शुरू गर्नुभयो, त्यो सन्दर्भ कस्तो थियो, 2025-26 सालको त्यो युगमा नेपाली पत्रकारिताको लागि अत्यन्त कठिन समयमा उहाँका संघर्षहरू कसरी शुरू भए, त्यहाँदेखि लिएर अहिलेसम्मका कथाहरू होमनाथ दाहालकै मुखबाट सुनौ।
सत्र सालपछि राजा महेन्द्रले सबै कडाई गरेका थिए, खास गरेर प्रेसमाथि त अझ धेरै कडाई थियो, कुनै पनि नयाँ पत्रिका दर्ता हुन नदिने, भएकालाई पनि नियन्त्रित रूपमा राख्ने, एक दशकसम्म उनले त्यो शासन चलाइसकेपछि र छरछिमेकमा देखा पर्न थालेको परिवर्तनका सङ्केतहरू र आन्तरिक रूपमा पनि उनको पञ्चायत व्यवस्था राम्रोसँगले नचलेपछि उनी चाहिँ अलिकति केही खुकुलो पार्ने तर्फ लागेर यो चाहिँ 2027-28 सालबाट नयाँ पत्रिकाहरू दर्ता गर्न अनुमति दिन थाले। त्यही सिलसिलामा मैले चाहिँ राष्ट्रपुकार दर्ता गरे हो। राष्ट्रपुकार दर्ता गर्दाखेरि दर्तामा नै मलाई एउटा झन्झट हालेर रोक्यो। नेपाली कंग्रेसको मुखपत्र नेपाल पुकार भन्ने थियो अनि गोर्खा परिषदको मुखपत्र राष्ट्रवाणी। गोर्खा परिषद र नेपाली कंग्रेस मिलेका हुनाले नेपाली कंग्रेसको मुखपत्रको रूपमा निस्कन लागेको राष्ट्रपुकार, त्यस कारणले यसलाई चाहिँ दर्ता दिनु हुँदैन भनेर दरबारमा कसैले भनिदिएको हुनाले मेरो दर्ता धेरैसम्म रोक्यो र दर्ता रोकेपछि मैले चाहिँ त्यति बेलाको तत्कालीन मुख्य अञ्चलाधीश विष्णुमणि आचार्यलाई कुराकानी गरेर त्यसपछि दर्ता दिए हुन्। दर्ता दिएपछि 28 सालमा उनको निधन 28 साल माघ 17 गते भयो, त्यसपछि मैले अखबार शुरू गरेको हुँ र अखबार दर्ता गरेर पहिलो अङ्क निकाल्ने बेलामा नै त्यो एउटा नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा ठूलो परिघटनाहरू चाहिँ देखा पर्यो। एकातिर राष्ट्रपुकारले दर्ता पायो भने अर्कोतिर त्यही बेलामा 2017 सालदेखि विद्यार्थीहरूले निरन्तर स्वतन्त्र विद्यार्थी युनियनको लागि संघर्ष गरिरहेको सन्दर्भमा नेपाल विद्यार्थी संघलाई अधिवेशन गरेको विरूद्धमा सरकारले मुद्दा चलायो। त्योभन्दा पहिले सुरक्षा कानून अन्तर्गत कारवाही गर्थ्यो, त्यसमा काहीँ बोल्न पाइँदैन थियो, उनी मुद्दा लाग्दैन थियो। त्यो पटक चाहिँ संघ संस्था नियन्त्रण ऐन अन्तर्गत पञ्चायत व्यवस्थामा पञ्चायतभन्दा बाहिरको कुनै पनि सङ्घ संगठन खडा गर्न पाइँदैन भन्थ्यो। त्यो सङ्घ संस्था नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाएपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट पर्यो र सर्वोच्च अदालतले चाहिँ के फैसला गरिदियो भनेदेखि यो चाहिँ राजनीतिक उद्देश्यले प्रेरित भएर पो सङ्घ संस्था गठन गर्न पाइँदैन, तर चाहिँ विद्यार्थीहरूले आफ्नो हितको लागि आफ्नो वर्गीय स्वार्थको लागि सङ्घ संगठन खडा गर्नु अहिलेको 19 सालको संविधान को पनि बर्खी खिलाफ हुँदैन, त्यस कारणले सरकारको यो निर्णय गलत छ भनेर चाहिँ सर्वोच्च अदालतले फैसला गरिदिएपछि राजा महेन्द्रले चाहिँ 2017 साल पुसेको त्यहीमा प्रतिबन्ध लगाएको नेपालको प्रजातन्त्र त्यो एकैचोटि 75 जिल्लाको जनताको घर झुपडीमा पुग्यो। नेभी संघका शाखा प्रशाखाहरू खुल्न थाले अनि त्यही बेलामा राष्ट्र पुकार पनि निस्क्यो र राष्ट्र पुकारको पहिलो अङ्कमै त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र संघ भन्ने थियो, त्यसले चाहिँ एउटा गोष्ठीको आयोजना गर्यो निर्वाचन र राजनीति प्रणाली, त्यसको प्रमुख अतिथि बनायो नेपालका मूर्धन्य बुद्धिजीवी बिपीसँग 8 वर्षसँगै जेलमा बसेर छुटेका योगेन्द्रमान शेरचन उनीलाई प्रमुख अतिथि र अन्य वक्ताहरूमा ऋषिकेश शाह, डाक्टर केशवजङ रायमाझी, परराष्ट्र सचिव त्यसोला थिए प्रोफेसर यदुनाथ खनाल र विद्यार्थीहरूको तर्फबाट दमन ढुङ्गान र कमल चित्रकार, यी उहाँहरूको त्यो उसमा सुनेपछि अब योगेन्द्रमान प्रमुख अतिथि, मैले त्यति बेला अब योगेन्द्रमान सानो स्वरमा चाँडो बोल्ने उहाँको बानी, त्यस बेलामा अहिलेको जस्तो प्रविधि थिएन, रेकर्ड गर्ने कुनै व्यवस्था थिएन, मैले जे जति सम्झेँ उहाँको समाचारलाई राखेर मैले चाहिँ मेरो मुख्य पहिलो पेजको मुख्य न्युज नै त्यही गोष्ठीको न्युज भयो। त्यसमा दुईवटा कुराहरू बढी उसमा थिए, एउटा त राष्ट्र पुकारको मास हेडिङमाथि नै राष्ट्रियता प्रजातन्त्र र जनजीविकाको लागि यो नारा चीनका महान नेता सन यात सेनले लगाएका नारा थिए, उनले यो भनेका थिए, त्यसैलाई नेपालीमा उल्था गरेर मैले त्यहाँ छापे आउँ भने यो समाचारको साथसाथै मेरो सम्पादकीय त्यस बेला अरू पनि धेरै पत्रिका निस्किए, सबै पत्रिकाले पञ्चायत व्यवस्थाको पक्षमा तारिफ गरेर नै प्रतिबद्धताका साथमा सम्पादकीय लेखेकोमा मेरो सम्पादकीय पूरा प्रजातन्त्रको पक्षमा निकै लामो भयो। त्यो पढिसकेपछि र योगेन्द्रमान लगायतको नेताहरूको भाषण हेरिसकेपछि प्रशासनमा के चर्चा चलेछ भने अब यो राष्ट्र पुकार प्रतिबन्ध लगाउनु पर्यो, यसले त के भनेदेखि कङ्ग्रेसकै कुराहरू पो गर्ने रहेछ भनेर भन्ने कुराहरू चलिसकेपछि अनि एकजना मुख्य अञ्चलाधीश विष्णुमणिको अत्यन्त नजिकका पत्रकार थिए, उनलाई मैले भने यस्तो हल्ला छ एकचोटि गएर बुझिदिनुहोस् न, यो पहिलो अङ्कमै यो गर्न लाग्यो, मैले यति ठुलो दुःख गरेर चाहिँ सुरु गरेको उत्साहका साथमा भनेर भनेपछि उनले त्यहाँ कुरा गर्दाखेरि अञ्चलाधीशले भनेछन् त्यो केटाले हामीलाई धोका दियो यसरी चाहिँ पत्रिका निकाल्छ भन्ने लागेको भए हामी अनुमति नै दिने थिएनौ, तर अब पहिलो अङ्कमै प्रतिबन्ध लगाउनु हाम्रो लागि पनि राम्रो कुरा होइन, यदि ऊ सम्हालिन्छ भने ल अहिले एकपटकलाई भएको प्रतिबन्ध लगाउँदिन भनेर चाहिँ अञ्चलाधीशले भनिसकेपछि अनि मैले त्यही कुरा गरेँ, उनले त्यो अञ्चलाधीशले भने तर मेरो त्यसपछि आफ्नो तरिकाले आफ्नै उद्देश्यको लागि अगाडि बढ्दाखेरि त्यति बेलाको कैयौं समयसम्म ममाथि के एउटा प्रशासनको आरोप पनि लाग्यो भने यो नेपाल विद्यार्थी संघको मुखपत्र हो भनेर भन्ने, त्यो भन्नुको आधार के थियो भने नेपाल विद्यार्थी संघका कहाँ कहाँ शाखा प्रशाखाहरू खुले त्यो सबै राष्ट्र पुकारमा छापिन्थ्यो र राष्ट्र पुकारलाई ग्राहक बनाउने देशको बिक्री वितरण गर्ने काम ठाउँ ठाउँका नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले गर्दथे, त्यसले एक अर्काको परिपूरकको रूपमा मुलुकभित्र 2017 साल पछि एउटा चाहिँ शान्तिपूर्ण तरिकाले प्रजातन्त्रको लागि काम गर्ने नेपाल विद्यार्थी संघ र राष्ट्र पुकारको सँगसँगै प्रारम्भ शुरू भयो, दुइटैले एक अर्काको परिपूरक भएर यसलाई चाहिँ अगाडि बढाए, त्यसको सिलसिलामा अब पत्रिकाहरू हामी काम गर्दै गयौँ, अरू पनि पत्रकारहरू थिए जो पञ्चायत सैद्धान्तिक रूपमा धेरै असहमत नराखे पनि त्यति बेलाको सरकारको व्यवहार सरकारको पक्षपातपूर्ण व्यवहारका विरूद्धमा संघर्ष शुरू भयो र खास गरेर चाहिँ सरकारी विज्ञापन सबै पत्र पत्रिकालाई दिँदैनथ्यो, हामीले त्यो चाहिँ सरकारी विज्ञापन सबै पत्र पत्रिकालाई पाउनु पर्दछ भन्ने आन्दोलन चलायौँ, त्यो आन्दोलन निकै अगाडि बढ्यो र त्यो आन्दोलनकै सिलसिलामा अब त्यसलाई अगाडि बढाउनलाई चाहिँ सम्पादकीयको ठाउँमा कालो पोतेर चाहिँ निकाल्ने कि खाली छोड्ने भनेर भन्ने हाम्रो बिचमा कुरा हुँदाखेरि कालो पोतेर छोड्नु अलि धेरै कडा हुने भएको हुनाले खाली छोडौँ भनेर भन्यो, त्यो समाचारलाई त्यति बेला अब नेपालको अन्य पत्र पत्रिकाले त छाप्ने कुरा थिएन तर बीबीसी हिन्दी सेवाले निकै लामो समयसम्म त्यसलाई चाहिँ त्यसलाई निकै लामो समाचार दिएर गर्यो, त्यसको उसमा नि अगाडि बढ्दै जाँदाखेरि अनि राष्ट्र पुकार, नेपाल टाइम्स र एउटा निर्मल भन्ने तीनटा पत्रिका थिए। सरकारले प्रतिबन्ध लगायो, प्रतिबन्ध लगाइसकेपछि त्यो प्रतिबन्ध लगायो त्यही 30 सालमा, अनि त्यो प्रतिबन्ध लगाइसकेपछि हामी सर्वोच्च अदालतमा गयौँ। सर्वोच्च अदालतले छलफल हुँदाखेरि त्यसको डिभिजन बेन्चले नेपाल टाइम्स र निर्मलको उसले गरेर कानुनी छ यो माथि लगाएको प्रतिबन्ध हटाउने भनेर निर्णय गर्यो, तर मेरो हकमा फुल बेन्चमा पठायो। फेरि फुल बेन्चमा त्यसको एकाध महिनापछि त्यस बेलाका प्रधान न्यायाधीश थिए, अत्यन्तै सफा चरित्र भएका, प्रजातन्त्रका प्रति गहिरो आस्था राख्ने विष्ट,
रत्नबहादुर विष्ट,
उनी आफै बसेर राष्ट्र पुकारमाथिको प्रतिबन्धलाई चाहिँ हटाउने सरकारको निर्णयलाई उनले चाहिँ खारिज गरिदिए, र त्यो क्रममा हामी चाहिँ अगाडि बढिराखेकोमा त्यसपछि यो 31 सालमा सरकारले चाहिँ के गर्यो भनेदेखि यहाँ चाहिँ राजनीतिको भयो। नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री भए, उनको मन्त्री परिषदमा पूर्व कम्युनिस्टहरूको प्रशस्ति बाहुल्यता थियो, त्यसमध्येमा एउटा पूर्व कम्युनिस्ट राधा प्रसाद घिमिरे चाहिँ मन्त्री भए। उनी चाहिँ सूचना संचार मन्त्री, शिक्षा मन्त्री र चाहिँ सामान्य प्रशासन मन्त्री एउटै व्यक्ति, त उनको पालामा एकैचोटि 5 पत्रिकाहरूमाथि प्रतिबन्ध लगाइयो। राष्ट्र पुकार, समीक्षा, नेपाल टाइम्स, मातृभूमि, इन्द्रकान्त मिश्रको पत्रिका थियो, यी 5 पत्रिकाहरूमाथि चाहिँ प्रतिबन्ध लगायो, र त्यो प्रतिबन्ध 27 महिनासम्म चल्यो। त्यो बीचमा नगेन्द्र प्रसाद रिजालको सरकार खत्तम भएर डाक्टर तुलसी गिरी प्रधानमन्त्री भए, पञ्चायत अझ कठोर भएर चाहिँ नयाँ दोस्रो संविधान संशोधन आयो, त्यसले चाहिँ निर्दलीय पञ्चायत व्यवस्थालाई एकदलीय स्वरूप दिनको लागि पञ्चायत नीति तथा जाँच केन्द्रको स्थापना गर्यो। त्यो सरकार रहन्जेलसम्म हामीले 4 पत्रिकाको प्रतिबन्ध यथावत रह्यो। तुलसी गिरी आएर मातृभूमिको प्रतिबन्ध हटाए पनि अरू पत्रिकाहरूको प्रतिबन्ध यथावत थियो। फेरि तुलसी गिरीको सरकार खत्तम भएर कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएपछि अनि बिपी आइसक्नु भएको थियो, अनि हाम्रो पत्रिकामाथिको प्रतिबन्ध हट्यो। यसरी एउटा पञ्चायतमा पत्रकारिता सुरु गर्दाखेरि नै मेरो पत्रकारिताको उसमा एउटा सङ्घर्षबाट सुरु भयो, र त्यो सङ्घर्ष प्रजातन्त्रको पुनस्थापनाको लागि, र त्यो कुनै कसैले न मलाई नेपाली कंग्रेसले त्यस किसिमको सङ्घर्ष गर्नको लागि कुनै किसिमको सहयोग सहायता गरेको थियो, न कसैले भनेको थियो, मेरो आफ्नो अन्तर मनबाट मैले त्यो सङ्घर्ष सुरु गरेँ। मान्छेहरूलाई त्यति बेला गरेको सङ्घर्ष थाहा पाउने मान्छेहरूलाई बडो गाह्रो थियो, र त्यही सिलसिलामा त्यो सरकार कति कठोर थियो भन्ने कुरा, हामीहरूको 5 पत्रिका प्रतिबन्ध लगाएर मात्रै त्यो चाहिँ समाज आतंकित हुँदैन भन्ने लागेर, अनि 32 प्राध्यापकहरू केदारभक्त माथेमा, बीसी मल्ल, अर्जुन नरसिंह केसी, साहना प्रधान लगायतका चाहिँ 32 प्रोफेसरहरूलाई एकसाथ अवकाश दियो। यसरी पूरा समाजमा आतंक सिर्जना गर्ने काम नगेन्द्र प्रसाद रिजालको सरकारबाट भयो। त्यसपछि फेरि तुलसी गिरी आए, त्यसमा खास केही परिवर्तन भएन, अनि कीर्तिनिधि विष्ट आएपछि अनि अलिकति बाहिर पनि धेरै परिवर्तन भयो। त्यो सिक्किम भारतमा विलय भइसकेको थियो, पाकिस्तान प्रजातान्त्रिक आन्दोलन अगाडि बढेर बंगलादेश बनिसकेको थियो, त्यसको असर र सबभन्दा ठूलो भारतमा इन्दिरा गान्धीले जो संकटकाल लागू गरेर उनले चाहिँ जुन किसिमको एउटा प्रजातन्त्रमाथि नै प्रश्न उठाउने काम गरेकी थिइन्, उनी त्यसपछि भएको चुनावमा इन्दिरा गान्धी नराम्रोसँगले हारिन्, र अरू त्यो संकटकालको चाहिँ विरोध गर्ने गरेकाहरू नै मोरारजी देसाई लगायत यिनीहरू चाहिँ सरकारमा आए, त्यसको पनि असर पर्यो। र सबभन्दा ठूलो असर त अमेरिकाको राष्ट्रपतिमा जिमी कार्टर, अमेरिकाको परराष्ट्र नीतिको आधार विश्व मानव अधिकार भन्ने यो नारा दिएर उनी चुनाव लडेर सफल भए, त यो अन्तर्राष्ट्रिय जगतमा आएको परिवर्तन र देशभित्रै पनि पञ्चहरूमा आपसमा वैमनुष्य, बिपी गोर्लाको राष्ट्रिय मेलमिलाप र एकताको सन्देश लिएर बिपी गोर्ला आउनु, यी सबै घटनाको क्रममा अगाडि बढ्दै जाँदा अनि जनमत संग्रह घोषणा भयो। त यसरी चाहिँ पत्रकारिताको माध्यमबाट मैले निरन्तर सङ्घर्ष गरेँ। देशव्यापी रूपमा त्यति बेला एउटा मुलुकले खोजेको रहेछ, मेचीदेखि महाकालीसम्म स्वतः स्फूर्त रूपमा राष्ट्र पुकारका संवाददाता भए, लेखहरू लेखिन थाल्यो, यसको वितरण हुन थाल्यो, र यिनै पनि कयौं युवाहरू जो शिक्षक बनेका थिए, प्राध्यापक बनेका थिए, तर उनीहरूले त्यो आफ्नो पेसालाई को खतरालाई मोलेर पनि उनीहरूले चाहिँ राष्ट्र पुकारलाई सहयोग गरे। त्यस्तो सहयोग गर्नेमा त्यति बेला कोषमा प्राध्यापक कोषराज नेउपाने,
शिक्षक हरिविनोद अधिकारी पुरुषोत्तम दाहाल त उनी पत्रकारितामा छँदै थिए। यी लगायत सबैले चाहिँ राष्ट्रपुगारलाई सहयोग गरेर सबैको एउटा सामूहिक प्रतिबद्धताका साथमा प्रजातन्त्र पुनर्स्थापनाको लागि मेरो संघर्ष यसरी अगाडि बढेको। अहिलेको पत्रकारिताका चुनौतीहरू त सबभन्दा पहिले त यसको विश्वसनीयतामै एउटा प्रश्न उठेको छ कि हामीले जुन किसिमको पत्रकारिता चलायौं राज्यको तर्फबाट हामीमाथि हुने कारवाहीका प्रश्नहरू छँदै थिए, तर हाम्रो आफ्नो उद्देश्यमा हामीले चलाएको पत्रकारिताबाट कुनै दिन त्यसमा अलिकति केही कमजोरी हुन देख्नु त्यसको विरूद्धमा केही भयो भने त्यो सबभन्दा ठूलो पीड़ा हामीलाई मलाई सरकारले दिने सजाय भन्दा पनि ठूलो थियो। त त्यसरी चाहिँ हामी चलाएका थियौं। शिक्षा त्यस बेलामा चाहिँ के भने अहिलेको जस्तो संचार र यातायातको सुविधा थिएन, त्यसको बिक्री वितरण सीमित थियो, तर पनि त्यसले एउटा विशिष्ट चरित्रका साथमा नेपालमा गरेर त्यो नेपालको पत्रकारिताको संघर्ष नेपालको आन्तरिक मात्रै भएन, त्यही बेलामा उता सोभियत संघभित्रको राष्ट्रहरूमा एउटा स्वतन्त्रताको लागि कम्युनिजमको खिलाफमा त्यो चेकोस्लोभाकियामा हंगेरीमा पोल्यान्डमा ठूलो आन्दोलन भइरहेको थियो त्यहाँ चाहिँ सोभियत कम्युनिस्ट तानाशाहीको विरूद्धमा। त्यो सँगसँगै नेपालको आन्दोलन पनि चल्यो 1946 सालको परिवर्तन हुनमा बर्लिनको पर्खाल जो बर्लिनमा यता पश्चिम बर्लिनमा भागेर जनता जान्छन् प्रजातन्त्रको त्यो प्रभाव त्यसमा पर्छ भनेर त्यसलाई रोक्नको लागि जुन पर्खाल लगाएको थियो जनताको आक्रोशले त्यो पर्खाल भत्काए, त्यो भत्काएको समाचारलाई नेपाल पत्रकार संघले त्यो सम्मेलन गरेर मुख्य प्रस्ताव पारित गरेर त्यही आधारमा दलहरूलाई चाहिँ आन्दोलन गर्नको लागि हामीले चाहिँ प्रेरित गर्यौं र 1946 सालको आन्दोलन त्यसै उसमा हो। अब त्यो बीचमा मेरो संघर्षको कुराहरू धेरै फेरि अरू पनि छन्। अब सत्याग्रहमा म जेलमा परे, फेरि त्यस्तै 1946 सालको आन्दोलनमा पनि आन्दोलन शुरू हुनुभन्दा धेरै पहिले मलाई गिरफ्तार गरेको थियो। यसरी चाहिँ के भने गएको त्यस बेलाको पत्रकारिता जो एउटा जनताका प्रति विशेष संवेदनशील थियो, लोकतन्त्रको एउटा संस्कृति स्थापना गर्ने लोकतान्त्रिक समाज निर्माण गर्ने आज त्यो व्यावसायिकताको नाउँमा अहिलेको त्यो पत्रकारिता पाइँदैन।
नेपाली पत्रकारिताका आजका चुनौती बारे पनि उहाँका आफ्नै विश्लेषणहरू छन् जुन हाम्रा श्रोताहरूका लागि त्यो धेरै नै रुचिकर हुन सक्छ, र म यी चुनौतीहरूलाई उहाँले कसरी हेरिरहनु भएको छ त्यसलाई राखिदिनको लागि उहाँको ध्यान आकर्षण गराउँदछु।
अहिलेका पत्रकारिताको र त्यस बेलाको पत्रकारिताको चुनौती पनि धेरै छ। अहिले अनेक सामाजिक सञ्जालहरू निस्किया छन्, अनेक किसिमका समाचारहरू निस्किया छन्। अब त्यो पत्रकारिता हिजो जो छापा पत्रकारिताले जो जुन किसिमको नेपाल मात्रै होइन विश्वभर जो एउटा चाहिँ प्रभुत्व जमाएको थियो त्यो अहिले चाहिँ के भनेदेखि बिस्तारै त्यो कमजोर पर्दै गएको छ। तर पनि अहिलेको पत्रकारिता नेपाल जस्तो एउटा गरिब मुलुक जहाँ यत्रो विभेद छ अन्याय छ त्यो ठाउँमा पत्रकारिताहरूले जसरी चाहिँ नेपाली जनताको हक हितको लागि अगाडि बढ्नुपर्ने थियो त्यो सशक्त भूमिका हुन देखा सकेका छैन। र त्यसको सबभन्दा ठूलो कमजोरी त के देखिन्छ भनेदेखि पत्रकारहरू आफै राजनीतिक दलको चाहिँ भ्राती संस्थाको रूपमा विभाजित हुनु नै त्यो एकतामाथिको ठूलो एउटा चाहिँ विभाजनको कारक बनाएको छ। त्यस कारणले आजको पत्रकारिता र हिजोको त्यो पत्रकारिताको अहिले चाहिँ त्यो तुलनै हुन सक्दैन। अहिले व्यवसायिताको नाउँमा पत्रकारहरूले चाहिँ जुन काम चलाएका छन् हिजोको पत्रकारिता खालि व्यवसाय मात्रै थिएन, त्यो चाहिँ मुलुकमा निश्चित उद्देश्यका साथ समाजमा परिवर्तन ल्याउने प्रतिबद्धका साथमा हिजोको पत्रकारिता अगाडि बढेको थियो। अब त्यो अघि मैले भने त्यो चाहिँ स्वयं पत्रकारहरू नै जति यसमा गम्भीर हुनु पर्थ्यो त्यो गम्भीरता देखिँदैन। र अर्को यो पनि साच्चै हो कि अन्तर्राष्ट्रिय जगतमै पनि हिजो छापा पत्रकारिताले अमेरिका बेलायतमा जुन किसिमको वर्चस्व कायम गरेका थियो अहिले त्यहाँ पनि यो सामाजिक सञ्जालहरूको वर्चस्व आएको छ, टेलिभिजनको वर्चस्व आएको छ, त त्यसको केही न केही प्रभाव यहाँ पर्यो। तर हामी कहाँ अहिले चाहिँ के भने मुलुकमा यत्रो धेरै ठूलो अव्यवस्था छ, जनताले यत्रो ठूलो संघर्ष गरेर जनताको साथसाथै पत्रकारहरूको पनि नेपालका राजनीतिक दलहरू सँगसँगै बसेर चाहिँ पत्रकारहरूले गरेर संघर्ष गरेर लिएर आएको प्रजातन्त्र हो र नेपालको 48 सालको संविधानमै प्रेस स्वतन्त्रताको जुन ग्यारेन्टी त्यसमा गरिएको छ त्यो त्यस बेलाको संविधान निर्माण गर्ने समितिका अध्यक्ष आदरणीय विश्वनाथ उपाध्याय हुनुहुन्थ्यो, उहाँसँग हाम्रो पत्रकारहरूको चाहिँ प्रतिनिधिमण्डल गएर चाहिँ हामीले कुराकानी गर्दाखेरि उहाँले हामीलाई भन्नुभयो कि तिमीहरूले भन्नै पर्दैन, किनभनेदेखि यो सबै कुराहरू मलाई थाहा छ र पञ्चायत कालमा पनि जति पनि यस्ता अप्ठ्यारा कुराहरू हुन्थ्यो पत्र पत्रिकाहरूमाथि प्रतिबन्ध लगाइएको हुन्थ्यो त्यसका विरुद्धमा जाने रिटमा अधिकांश उहाँकै बेन्चमा राखेर उहाँलाई नै दिइन्थ्यो। त्यस कारणले चाहिँ मलाई सबै थाहा छ, म तिमीहरूको कुराहरूलाई यावत कुरा राखिदिन्छु त भन्दाखेरि त्यति बेलाको जो पत्रकारिताको प्रेस स्वतन्त्रताको जुन ग्यारेन्टीका साथ यो संविधान आयो, यो अन्तरिम संविधानले पनि त्यसमा खास परिवर्तन गरेन, अहिलेको संविधानले पनि त्यो कुराहरू राखेको छ। तर अब त्यसलाई कार्यान्वयन गर्नको लागि निश्चित रूपमा राज्य अहिलेको फेरि दुई तिहाईको एउटा कम्युनिस्ट सरकार छ, उनीहरूले स्वतन्त्रतासँग उनीहरूको पृष्ठभूमि हेर्दाखेरि धेरै ठुलो विमति राख्ने त्यो शक्ति हो। तर त्यो उनीहरू अहिले परिवर्तन भएर केही कुराहरू स्वीकार गरेका छन् भने पनि त्यो प्रेसको स्वतन्त्रतालाई, प्रेसको अस्तित्व कायम गर्नको लागि स्वयं पत्रकार जगत जसरी गम्भीर भएर चाहिँ लाग्नु पर्थ्यो त्यो गम्भीरता पत्रकारहरूमा पाइँदैन। उनीहरूमा त्यही अघि मैले भने जस्तै राजनीतिक दलका शाखा प्रशाखाहरू भएर चाहिँ जब पत्रकारहरू बसिया छन् अनि सत्तामा बस्नेले त त्यसको फाइदा उठाउने सजिलै उपाय चाहिँ गरिहाल्छ नि। अहिले त्यस कारणले अहिलेको जो मुलुकको जो चुनौती छ, जनताले यत्रो सङ्घर्ष गरेर 70 वर्षसम्म सङ्घर्ष गरेर लिएर आएको छ अहिलेको लोकतन्त्र, त त्यो चाहिँ यही स्थितिमा भयो भने त्यो दिगो रहन्छ, त्यो ठिक रहन्छ भन्न सकिँदैन। तर त्यो व्यवस्था गयो भने त्यसपछि के हुने एउटा त्यो भयाद परिस्थिति छ। त त्यसलाई चाहिँ अहिले के भनेदेखि पत्रकारहरूले जसरी सशक्त रूपमा प्रजातन्त्रका विरुद्धमा, प्रेस स्वतन्त्रताको विरुद्धमा, जनता नागरिकहरूको हक अधिकारको विरुद्धमा, चाहे त्यो राज्य पक्षबाट होस् चाहे गैर राज्य पक्षबाट जुन किसिमको आक्रमणहरू भइरहेछ, त त्यसमा एउटा संयुक्त रूपमा अगाडि बढ्नुको सट्टा अहिले चाहिँ पार्टीगत पत्रकारितालाई बढ्दा प्रोत्साहन दिएको हुनाले अहिले पत्रकारहरूले गर्नुपर्ने निभाउनु पर्ने जिम्मेवारी पनि राम्रोसँगले निभाउन सकेका छन्। त्यस कारणले अहिले वास्तवमा लोकतन्त्र एकदम कमजोर भएको छ, पत्र त्यसको साथसाथै स्वयं पत्रकारिता पनि कमजोर भएको छ। एउटा त यो सामाजिक सञ्जालदेखि लिएर विभिन्न नयाँ माध्यमहरू आएका छन् त्यसले पनि यसलाई के न के कमजोर पारेको छ भने यतातिर चाहिँ स्वयं पत्रकारहरूमा पनि जो गम्भीरता आफ्नो पेसाप्रति हुनुपर्ने हो त्यो देखिँदैन। त्यस कारणले अहिलेको लोकतन्त्रको भविष्य सँगसँगै पत्रकारिताको भविष्य पनि घाँसिने भएको हुनाले लोकतन्त्रमाथि खतरा आयो भने पत्रकारितामाथि पनि खतरा आउनेछ, त्यो कुरा पत्रकारहरू सचेत हुनुपर्छ त्यसमा।
हामी भर्खरै नेपालमा संचार क्षेत्रको नियमनका लागि बनेका विभिन्न कानूनहरूको सन्दर्भमा एउटा बहस श्रृङ्खलाबाट गुज्रिरहेका छौँ र मीडिया काउन्सिल विधेयक एउटा चर्चामा छ अहिले। केही समय अगाडि त्यसका बारेमा चर्को आवाज पनि उठिरहेको थियो र मीडिया काउन्सिल एउटा नयाँ नियमनकारी संस्था बनाउने भनेर अहिले सरकारले नयाँ कानून ल्याएको छ। त्यसको पृष्ठभूमिमा भनेको प्रेस काउन्सिल नै आउँछ र त्यो प्रेस काउन्सिल स्थापना गर्नका लागि, खास गरी त्यसको नेपालमा प्रेस काउन्सिलको नयाँ संरचनागत परम्परा सुरु गर्नका लागि भुवनाथ दाहाल लगायत त्यति बेलाका अग्रज पत्रकारहरूको नेतृत्वदायी भूमिका छ। उहाँले किन प्रेस काउन्सिलको यो नयाँ धारणालाई त्यति बेला माग गर्नुभएको थियो र तत्कालीन अधिराज कुमार वीरेन्द्रले यो कदमलाई कसरी अगाडि बढाएका थिए, त्यो सन्दर्भले हामीलाई प्रेस काउन्सिल कुन कन्टेक्स्टमा थियो, त्यसको संरचना कस्तो बनाउन खोजेको थियो भन्ने पनि एक किसिमले फर्केर बुझ्नलाई सहयोग पुर्याउँछ। त्यसैले म त्यति बेला किन प्रेस काउन्सिलको अवधारणा अगाडि आयो र त्यो कस्तो थियो र त्यो अवधारणा कसरी बिग्रिएर पत्रकारितामाथि नै दमन गर्ने एउटा अङ्गको रूपमा प्रेस काउन्सिल अगाडि बढ्यो त्यसबारे पनि केही कुराहरू राखिदिनको लागि म यहाँलाई अनुरोध गर्न चाहन्छु।
हिजोको प्रेस काउन्सिलको अब प्रश्न उठिहाल्यो। राजा वीरेन्द्र राजा हुनुभन्दा पहिले बेलायतमा पढेर यहाँ आएपछि उनले आफ्नै अध्यक्षतामा एउटा संस्था खोले, त्यही त्यही सिलसिलामा उनले चाहिँ यो टेलिभिजन खोल्ने र त्यहाँ विकासको लागि संचार भनेर उनले बनाउने अनि त्यसपछि जाँचबुझ केन्द्र आफ्नै अध्यक्षतामा गठन गरेर उनले चाहिँ त्यसमा काम गरे र त्यसमा सबभन्दा महत्वपूर्ण अंश उनले के राखे भनेदेखि प्रेस काउन्सिल गठन हुनेछ, त्यसमा 4 प्रतिनिधि पत्रकारहरूले चुनेका मानिसहरू रहनेछन्, पत्रकार संघको सभापति पदेन त्यसको सदस्य हुनेछ र सरकारको तर्फबाट गोर्खापत्र र चाहिँ राष्ट्र सरकारका प्रतिनिधि र सूचना विभागको एकजना रहनेछन् र तिनीहरूको बडीले तिनीहरूले चाहिँ के भने दुईजना विशेषज्ञहरू मनोनित गर्न पाउनेछन् र त्यो त्यस्तो र त्यो प्रेस काउन्सिलको अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश हुनेछ र त्यो सरकारले प्रेसमाथि प्रतिबन्ध लगाउनुभन्दा पहिले यो के अरे प्रेस काउन्सिलको पूर्व स्वीकृति लिनुपर्नेछ भनेर भन्ने यस्तो एउटा एकदमै प्रजातान्त्रिक क्रान्तिकारी विचार चाहिँ के भने त्यस बेलाको निर्दलीय निरङ्कुश पञ्चायत व्यवस्थामा पनि राजा महेन्द्र नै जीवित थिए उनले चलाइराखेकोमा पनि उनले यस किसिमको चाहिँ नीति ल्याएपछि म जस्तो एउटा युवा मान्छे त्यति बेलामा यो सङ्घर्षमा उत्प्रेरित भएर लागे पछि त्यो राजा महेन्द्रको निधन भएपछि सरकारले त्यही उसको अनुसार विधेयक राष्ट्रिय पञ्चायतमा ल्यायो तर त्यो राष्ट्रिय पञ्चायतमा त्यो जुन राजा वीरेन्द्रको उसमा जुन किसिमको राखिएको त्यसमा त्यो प्रेस काउन्सिलको बारेमा त्यसलाई संकुचित गरेर प्रतिबन्ध लगाउनु कुनै पनि कारवाही गर्नुभन्दा पहिले प्रेस काउन्सिलको स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटायो हामीले त्यसमा त्यति बेलाका राष्ट्रिय पञ्चायत सदस्यहरू पनि यद्यपि पत्र राष्ट्रिय पञ्चायत जनताको लागि खुला थिएन हामीले त्यहाँ गएर हेर्न पाउने थिएनौँ रिपोर्टिङ गर्न पाइँदैन थियो त्यो हुँदाहुँदै पनि व्यक्तिगत रूपमा पत्रकार राष्ट्रिय पञ्चायत सदस्यहरूलाई भेटेर हामीले राजाले जुन युवराधिराज छँदाखेरि जुन किसिमको नीति ल्याएका थिए त्यो उनले ल्याएको नीति नै यही हो त्यस कारणले चाहिँ यो अनुसार यो संविधानलाई कानूनलाई संशोधन गरिदिनु पर्यो सरकारले त्यस विपरीतमा ल्याएको छ भनेर भन्ने कुराहरू गरेर हामीले भनेपछि उनीहरूले त्यसलाई स्वीकार गर्यो त्यही अनुसार चाहिँ प्रेस काउन्सिल ऐन संशोधन भएर पारित भयो जुन वीरेन्द्रको बेलामा जुन अवधारणाका साथमा आएको थियो पछि त्यो ऐन पास हुनासाथ लालमोहर लागू हुने बेलामा त्यस बेलाका प्रशासकहरू गएर राजा वीरेन्द्रलाई धम्क्याए यदि तिमीले यो विधेयकमाथि लालमोहर लगाउँछौ भने पञ्चायत व्यवस्था 3 महिना पनि टिक्दैन यहाँ पत्रकारहरूले नै यो चाहिँ किन सिध्याइदिनेछन् किनभने यसलाई चाहिँ प्रतिबन्ध लगाउनु सरकारले केही कारवाही गर्नुभन्दा पहिले प्रेस काउन्सिलको स्वीकृति लिनुपर्ने यसमा व्यवस्था छ प्रेस काउन्सिलमा पत्रकारहरूकै बहुमत हुन्छ भने कसरी त्यसले स्वीकृति दिन्छ भनेर धम्क्याएपछि यिनी राजा वीरेन्द्र पछाडि हटे त्यसको 6 महिनापछि फेरि राष्ट्रिय पञ्चायतको सदन उसमा अधिवेशनमा त्यसलाई संशोधन गरेर अनि सरकारले जे ल्याएको थियो पेश गरेको थियो पहिले विधेयक त्यो नि फेरि पास गर्यो यसरी चाहिँ के भने त्यति बेलाको त्यो प्रेस काउन्सिलको भूमिका र जुन अधिकार त्यसलाई दिएको थियो र हामीले जसरी त्यसको उत्साहका साथमा त्यसलाई अगाडि बढाउन खोजेका थियौँ त्यसले यद्यपि काम गर्न पाएन अब अहिलेको प्रेस काउन्सिलको जुन व्यवस्था छ प्रजातन्त्र आइसकेपछि यसका चाहिँ के भनेदेखि त्यही स्पिरिटमा करिब करिब हामी चाहिँ र अहिलेको प्रतिबन्ध पूर्व सेन्सरसिप लगाउन नपाइने पत्रिकाहरूमाथि प्रतिबन्ध लगाउन नपाउने आधिक स्वतन्त्रताको ग्यारेन्टी गरेर जुन 48 सालको संविधान आयो त्यो संविधान अन्तर्गत नै प्रेस काउन्सिलले आफ्नो भूमिका कसरी पत्रकारितालाई मर्यादित पार्ने यसपछि प्रशिक्षणको कार्यक्रमहरू कसरी सञ्चालन गर्ने अहिलेको संसारको परिवर्तनसँग अब आउने पत्रकारहरूलाई कसरी सक्षम बनाउने त्यस भनेर भन्ने कुरामा चाहिँ त्यो प्रेस काउन्सिलको निरन्तर भूमिका त्यस रह्यो त्यसै बेलामा विभिन्न व्यक्ति समुदाय संस्थाहरूबाट पत्रकारहरूको तालिमको व्यवस्था पनि भयो र त्यो चाहिँ जो परिवर्तन आएको थियो त्यो अनुकूल असाधारण अधिकारहरू चाहिँ प्रेसलाई त्यो 48 सालकै संविधानले दिएको थियो त्यो पत्रकारहरूलाई दिएको अधिकारको संरक्षण गर्यो भने मात्रै लोकतन्त्र पनि रहन्छ पत्रकारिताको अस्तित्व पनि रहन्छ भनेर हामी जो गम्भीर रूपमा त्यसमा लागेका थियौँ अब अहिलेको प्रेस काउन्सिल त त्यही अघि मैले भने जस्तो पार्टीहरूको चाहिँ भाग बनिरहेको प्रेस काउन्सिल पार्टीको सरकारको जे नीति छ त्यही अन्तर्गत अहिलेको प्रेस काउन्सिलको पनि भूमिका भएको छ त्योभन्दा भिन्न गएर प्रेसको स्वतन्त्रताको लागि यसको मर्यादाको लागि अब अहिले प्रेसमा धेरै प्रश्नहरू उठेका छन् तर त्यसमा कसरी सरकारले हस्तक्षेप गर्न नपाउने गरेर एउटा जिम्मेवार प्रेस हुने भनेर भन्ने कुराहरू अहिले देखिँदैन त्यहाँ पनि त्यत्तिकै छाडा पन्छ र खास गरेर अहिले आएको पत्रकारहरूमा धेरैमा अध्ययन पनि छैन उनीहरूलाई यो तालिम पनि छैन र उनीहरूलाई एउटा दिइएको छ पत्रकारहरू भने त विशेष वर्ग हो उनीहरूले जे गरे पनि हुन्छ जे लेखे पनि हुन्छ भन्ने कुरा त्यो जिम्मेवार बोध चाहिँ अहिलेको नयाँ पत्रकारहरूमा देखिँदैन अहिले जो आएका छन् अधिकांश अब त्यसमा 2-4 जना गम्भीर विश्लेषण गर्ने त्यसका प्रतिको चाहिँ आफ्नो दायित्वलाई सम्झेर समाजमा परिवर्तनको लागि सङ्घर्ष गर्ने पत्रकारहरू पनि छन् पत्रकार भनेर सबैलाई म त्यो भन्दिनँ तर त्यसमा आएका अहिले अधिकांश नयाँ पत्रकारहरूमा चाहिँ यसको चाहिँ के भने पत्रकारिताको ज्ञान पनि छैन यो कसरी यसको के भूमिका हो के जिम्मेवारी हो भनेर भन्ने कुराको उनीहरूलाई बोध नभइकन यो पेसामा आएको हुनाले यसमा पत्रकारका तर्फबाट पनि धेरै कमी कमजोरीहरू देखिएका छन्।
नेपाली पत्रकारिताको यो सङ्घर्षको एउटा कथालाई आजको पडकास्टमा हामीले प्रस्तुत गर्यौं। यो सङ्घर्षको कथाले यहाँलाई पक्कै पनि धेरै महत्वपूर्ण रोचक जानकारीहरू दियो होला भन्ने मैले आशा लिएको छु। नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको यो सङ्घर्षलाई अभिलेखीकरण गर्ने सिलसिलामा हामी यस्ता पडकास्टमा अरू धेरै अग्रजहरूलाई प्रस्तुत गर्ने प्रयास गरि नै रहनेछौ। आजका लागि फ्रिडम चौतारी पडकास्टबाट म बिदा चाहन्छु। नमस्कार।